میرے عزیز بہنوں اور بھائیوں، الحمد للہ رب العالمین، المتقین والصلاه والسلام على اشرف الانبیاء والمرسلین سیدنا محمد وعلى آله وصحبه اجمعین، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اللہ تعالیٰ کے فضل و کرم سے آج ہم سورہ یوسف کے اختتام پر پہنچ گئے. طویل سورت ہے، تقریباً 12 رکوع ہیں، اس کے اندر 111 آیات ہیں، 109 آیات ہیں شاید، اور ہم نے 11، یہ ہمارا 11واں آج سبق ہے اس سورت کا، اور اللہ تعالیٰ کے فضل سے ہی ہم نے اس کو لفظاً لفظاً پڑھا ہے، اور جو بھی اللہ تعالیٰ کی توفیق تھی اس سے ہم نے اس کے الفاظ کے معانی اور اس کے مضامین پہ غور کیا ہے. اللہ تعالیٰ سے دعا ہے کہ جو کچھ بھی ہم نے پڑھا ہے اللہ تعالیٰ میں اس پہ عمل کرنے کی بھی توفیق عطا فرمائے. آج اس سلسلے کا، اس سورت کا آخری سبق ہے. جیسے آپ کے علم میں ہے، ہم نے پچھلے سبق کے آخر اختتام پہ بھی دیکھا تھا کہ سورہ یوسف میں ساری کی ساری سورت یوسف علیہ السلام کے قصے پہ مشتمل ہے، اور یہ قصہ پوچھا گیا تھا نبی اکرم صلی اللہ علیہ وسلم سے کفار مکہ نے، مشرکین مکہ نے، اور وہ یہود سے پوچھ کر، یہود کے بارے پاس گئے تھے مدینہ میں کہ ہمیں بتائیے کہ ایک شخص ہماری قوم میں سے نبی ہونے کا دعویٰ کرتا ہے، آپ لوگ، آپ کے اندر تو بے شمار نبی آئے ہیں، کچھ ایسے سوال بتائیے کہ جو ہے کریں، اور جس کا جواب جو ہے اس کو معلوم نہ ہو، اور کوئی ایسا چیز ہونی چاہیے جو ہمارے تاریخ، عرب کی تاریخ سے باہر کی ہو، تاکہ اس کو معلوم نہ ہو. پھر یہود نے کہا کہ آپ پوچھیں ان سے کہ بنی اسرائیل کا جو ہے کنعان سے مصر جانے کا کیا معاملہ تھا. پھر انہوں نے یہ سوال پوچھا نبی اکرم صلی اللہ علیہ وسلم پر، اللہ تعالیٰ نے جو ہے پوری کی پوری سورہ یوسف نازل فرما دی، اور پوری کی پوری نبی اکرم صلی اللہ علیہ وسلم نے، اللہ تعالیٰ نے جو ان پر وحی کی وہ پورے کی پوری سورت آپ نے جو ہے بتا دی. اب سورت کا قصے کا اختتام ہو چکا ہے، لیکن قصے کے اختتام پہ ظاہر ہے یہ کوئی بالکل دنیاوی قصہ نہیں تھا کہ بس جو ہے وہ قصہ ختم ہوا اور اس کے بعد پھر بادشاہ اور اس کے اہل خانہ جو ہے ہنسی خوشی رہنے لگے. اس پہ اختتام نہیں ہوتا، بلکہ یہ قرآن مجید کا قصہ ہے. تو قرآن مجید نے پھر اس کے بعد میں ضروری باتیں جو ہے قصے سے متعلق، جو اس کے اسباق ہیں، جو اس کا اخلاقی سبق ہے، جو اس سے متعلق چیزیں، وہ جو ہے طور پر بتانا سمجھی، اور وہ چیزیں جو ہے اس سبق کے اندر جو ہے موجود ہیں. تو اب اندازہ کر سکتے ہیں کہ یہ حصہ جو ہے کافی جو ہے وہ ہونا چاہیے، ضروری اور بہت اہم ہونا چاہیے. اللہ تعالیٰ نے ارشاد فرمایا وَكَأَيِّن، یہ جو لفظ ہے، اور مِنْ آیَتِن، یہ جو کَأَيِّن ہے یہ ایک خاص معنی کے اندر استعمال ہوتا ہے. آپ کہہ لیں کہ جو ہے وہ اکثریت، کوانٹیٹی، اور اس کے لیے استعمال ہوتا ہے، لوگوں کی جو تعداد کے لیے استعمال ہوتا ہے، یا کسی چیز کی تعداد کے لیے استعمال ہوتا ہے، کتنی ہی. اور یہ جو کوانٹیٹی ہے، یہ جو تعداد ہے، یہ نامعلوم ہے، یہ آپ کہہ لیں سے کہ یہ مجہول ہے، ہمیں پتہ نہیں ہے، نامعلوم تعداد کے لیے کتنی ہی. من آیتن کہ آیات جو ہے نشانی ہے، کتنی ہی ہیں نشانیاں ہیں. وقعین یہ کئیوں بستیوں کے لیے بھی استعمال ہوا ہے، شہروں کے لیے، اور یہ نشانیوں کے لیے بھی بہت قرآن مجید میں استعمال ہوا ہے. اصل میں یہ لفظ تو جو ہے یہ کئین جو ہے یا جو ہے یہ اس کے نیچے دو تنوین ہے، دو زیرے ہیں، یعنی تنوین ہے، اور دو تنوین کو پھر جو ہے ہٹا کر نون اس کے ساتھ لگا دیا جاتا ہے، تو جو ہے یعنی تنوین نون کو آپ کو پتہ ہے کہتے ہیں، تو اس کی جگہ پہ پورا نون ہی لکھ دیا جاتا ہے ایسا. تو یہ قرآن مجید کی خاص املا ہے. اچھا، جدید عربی کے اندر کوئی لفظ اس طریقے سے آج کل نہیں لکھے جاتے، جیسے اگر کسی نیچ کے لفظ کے نیچے مثلا تنوین آئی ہو تو اس کی جگہ پہ نون جو ہے لکھ دیا جاتا ہے. تو یہ پھر قرآن مجید کی خاص اصطلاح ہے. تو وَقَعَيِّن، اور کتنی ہی جو ہے، من آیتن جو ہے کتنی ہی نشانیاں ہیں. اچھا، یہ لفظ جو، اس کے بارے میں ایک اور بات بھی یاد رکھیں کہ یہ ہمیشہ آغاز کلام میں آتا ہے، بات شروع کے اندر ہی آتا ہے. کتنی ہی قومیں ایسی ہیں، کتنی بستیاں ایسی ہیں، کتنی ہی آیات ایسی ہیں، یہ قرآن مجید میں آیا ہے. और मिन आयतिन मिन कौमिन, ये सारी जो है इस तरह कुरान मजीद इसी तरीके से है। और दूसरी बात यह है कि ये मुबहम कसरत, मुबहम नामालूम कसरत का दलालत करता है, कितनी ही पता नहीं कितनी नामालूम है और बहुत सारी है। इस समावाते वाला जमीन और आसमान में यानी कितनी ही निशानी है, बेशुमार निशानी है, इसका मतलब है यमुर्रूना अलैहा, यमुर्रूना वो चलते हैं वो गुजरते हैं, अलैहा ये जो है अला और हम को जब इकट्ठा लिख जो हाफ है अलग है वो अला और हम को इकट्ठा लग जाता है वो अलैहिम बन जाता है, ये अला और हा है, अला और हा को इकट्ठा लिखा जाता है तो अलैहा लिखा जाता है, यमुर्रूना गुजरना। अच्छा ये मर्रा यमुर्रो मर्रन व मुरूरन, ये मर्रा और मरूर दोनों इसके जो है वो नाउन होते हैं, वर्बल नाउन होते हैं, मस्दर होते हैं इसके, तो ये जो है उर्दू में इस्तेमाल होते हैं, मरूर में जो है और मर भी दोनों इस्तेमाल होते हैं, तो ये भी लफ्ज भी उर्दू से जो है मिलता जुलता। और कैसे इस्तेमाल होते हैं उर्दू में मरूर, हम कहते हैं मरूर अजाम का, ये मरूर अजाम की वजह से ऐसा जो है ना हो गया है, विद पैसेज ऑफ टाइम जिसे कहते हैं, दिनों के गुजरने के साथ साथ, दिनों का गुजरना मरूर अजाम है, या फिर इस्तमरार इसी से लफ्ज बना है, चलना गुजरना जारी होना, इस्तमरारी एक फेल की एक हालत भी आपको पता होता है, पास्ट प्रेजेंट पास्ट कंटिन्यूअस टेंस जो होता है उसको उर्दू में जो है वो इस्तमरारी कहते हैं, माजी इस्तमरारी कहते हैं, जो माजी में हो लेकिन चलता गया, इस्तमरार गुजर यानी उसमें चलना पाया जाए गुजरना पाया जाए कंटिन्यूअस हो गया वो, तो गुजरना जो है वैसा मर्रू बिल्लगवे मरू किरामा, कुरान मजीद में दूसरी जगह पे भी आया है कि जब वो गुजरते हैं इन लोगों के पास जाहिलों के पास तो मरू बिल किरामा, तो जो कहे बड़े इकराम से गुजरते हैं, तो उनको छेड़ते नहीं गुजर जाते, वहुम अनहा और वो इस हाल में कौन से इस हाल, वहुम और ये वाव जो है हालिया है, हाल बता रहा है, वाव या तो और के मानी देता है इनी प्रपोजिशन के मानी देता, या इस हालत में भी प्रपोजिशन होता है लेकिन ये वाव हालिया फिर कहता है, वो गुजरते हैं उन निशानियों पर से गुजरते हैं, वहुम और इस हाल में होते हैं अनहा उनसे उन निशानियों से वो मोरदू एराज करने वाले, इन पे गौर नहीं करते, एराज करते हैं पीर पे जो है वो चले जाते हैं, आरादा जो है जो एराजन, एराज लफ्ज उर्दू का इस्तेमाल होता है, एराज करना जो है तवज्जो ना देना उर्दू में, अरज एराज एतराज तो बहुत सारे, ये बहुत ही कसीर उर्बानी लफ्ज है अरज, वमा युमिनो और नहीं ईमान लाते अक्सर हम उनके अक्सर बिल्ला है, उनकी अक्सरियत अल्लाह पर ईमान नहीं लाती, इल्ला वहुम मुशरिकून मगर वो होते हैं इस हालत में कि मुशरिकून शिर्क करने वाले, शरीक करने वाले अल्लाह के साथ, मगर वो उसके साथ दूसरों को शरीक करने वाले होते हैं, इन एक तो लोग जो है ईमान नहीं लाते वो तो काफिर हो गए, और कुछ वो लोग होते हैं जो ईमान लाते हैं और फिर वो शिर्क करते हैं, दोनों बात ठीक है। अफा आमेनु ये देखें तीन लफ्ज है, फा और आमिन, आमिन आ जो है घर पे जो है ये सवालिया है, इस्तफहाम है, इसको हमजा इस्तफहाम कहते हैं, तो इस्तफहाम क्या फा फस तो क्या ये आमिनू अमन में आ गए। अच्छा आमना के दो मानी होते हैं, ईमान ले आना और अमन में हो जाना, दोनों तो इनमें से तो क्या ये अमन में हो गए यानी क्या ये तो फिर वो अमन में आ जाना इन प्रोटेक्शन में आ जाना इम्यूनिटी में आ जाना, तो बेखौफ यानी कोई शख्स अगर जो है वो अमन में आ गया है तो वो फिर उसको खौफ जाता रहा है उस चीज का भी खौफ था, तो फिर इसके मानी होते बेखौफ हो गए, तो क्या आप बेखौफ हो गए इस बात से अन के ताती आए उनके पास, ये आता जाती को बार बार लाता है हर सफे पे या दूसरे सफे पे ये लफ्ज आ जाता है कि आ जाए उनके पास गाशियतुन जो है कोई छा जाने वाली, देखिए एक सूरत का नाम भी है सूरह गाशिया, हालत हदीस उल गाशिया वो दूसरी आयत में भी आया है, छा जाने वाली और ये इसका लफ्जी तर्जमा है छा जाने वाली, इससे मतलब है कि वो ऐसी चीज जो सूरत हाल पे, लोगों पे, हर चीज को ओवरवेलम कर दे, तो वो चीज गाशिया है। तो इससे फिर इसका मतलब आफत लिया जाता है। और ये इसे गशिया से निकला, गशिया जगशा जो है, गशा गशन व गशियन दोनों इस असर होते। गशावतुन आपको पता है जो छा जाने वाली, इसी पर गाशिया जो है वो छा जाना। और उर्दू में फिर इसे गशी जो है, गाश गाश जो है यानी ये फाइल है छा जाने वाली चीज, और यानी वो जो गाशिन है ये मुजक्कर है, और गाशिया जो है छा जाने वाली जो है मुअन्नस है। तो ये भी यानी इसम फाइल हुआ ये गाशिया छा जाने वाली। उर्दू में इससे मुतल गश जो है वो जो चीज जो आपको पता है कि जो तारी हो जाए कैफियत गशी की, गाशिया बर्दारी, ये जो जैन होती है जो है जीन, सॉरी जीन होती है ये जो उसकी घोड़े की, वो जो डालने की जो जो खिदमत है वो उसको गाशिया कहा जाता है। तो वो जो जो कमर को जो है, कमर को जो है जीन को गाशिया इसलिए कहा जाता है कि वो कमर को कवर कर लेती है पूरी घोड़े की कमर को। तो वो जो जीन होती है वो डालने की जो खिदमत होती है, उर्दू में उसके लिए लफ्ज होता है गाशिया बरदारी। अगर जैसे मैंने कहा कि पहले ही बताता आ रहा हूँ कि उर्दू अच्छी उर्दू हम जो है वो पता पे नहीं पढ़ते, अगर आप मोहम्मद हुसैन आजाद को पढ़ें फिर आपको पता चलेगा कि अच्छी उर्दू जो है वो क्या होती है। तो वो उसमें ये चीजें अल्फाज लिखे होते हैं, उससे बहुत ज्यादा वोकैबुलरी में इजाफा होता है। यकीन ये लफ्ज इस्तेमाल होते हैं गाशिया बरदारी, उसमें भी वही लफ्ज उसी से इस्तेमाल होता है। तो कोई आ जाए उनके पास, कोई आफत मिन अजाब इल्ला है अल्लाह के अजाब में से, यानी कोई आफत आ जाए, और ताकि हूँ कोई लफ्ज आ गया आ जाए उनके पास, फिर असाफ घड़ी आ जाए उनके पास, यानी घड़ी से मुराद कुरान मजीद में जब भी इस्तेमाल लफ्ज हुआ है घड़ी का, सा उससे मुराद जो है कयामत की घड़ी लिया गया। और बगतन अचानक बिल्कुल ही जो है, बगतन होता है कि किसी को इस हालत में पा लेना, पे आ जाना उसके पास कि वो आपको एक्सपेक्ट ना कर रहा हो और वो हैरान परेशान हो जाए, ये बख्तन है। तो अचानक बिल्कुल जो है घड़ी आ जाए, वहुम ला और वो इस हाल में हूं, ये फिर देखें वाव हाली आ गया, वहुम और वो इस हाल में हूं, ला यशकुरून उन्हें इस बात का शऊर ना हो, इस बात की खबर ना हो। इन आयात का तर्जुमा पढ़
जमीन और आसमान में कितनी ही निशानियां हैं जिन पर से ये लोग गुजरते रहते हैं और जरा तवज्जो नहीं करते इनमें से अक्सर अल्लाह को मानते हैं मगर इस तरह के उनके साथ दूसरों को शरीक ठहराते हैं। क्या ये मुतमईन है कि खुदा के अजाब की कोई बला इन्हें दबोच न लेगी या बेखबरी में क्यामत की घड़ी अचानक इन पर ना आ जाएगी?
अब ये कुरान मजीद, जैसे मैंने कहा कि कुरान मजीद की ये मुनफरिद खसूसियत है कसस की, जो किसे बयान किए गए। अब कुरान मजीद ने सूरह यूसुफ अलैहिस्सलाम का किस्सा तो गुज़श्ता आयात जो हमने पढ़ी थी उनमें इख्तिताम हो गया, लेकिन अब मजीद एक रुकू का इजाफा किया गया है, ये रुकू जो आज अभी हम पढ़ रहे हैं। और अगर वाकया मतलब बताना मकसूद होता, महज जैसे किस्सा गोई होती है, तो यहाँ पे किसी का अख्ताम हो जाना चाहिए था, बात का अख्ताम हो जाना चाहिए था, सूरत का अख्ताम हो जाना चाहिए था। लेकिन कुरान मजीद जो वाकयात बताता है अंबिया इकराम के और दूसरे वाकयात बताता है, वो महज किस्सा गोई की खातिर नहीं बताता, तारीख बयान खाते की खातिर नहीं बताता, बल्कि ये कुरान मजीद किताब हिदायत है। इसीलिए मकसद ये होता है कि इंसानों को हिदायत पहुंचे और इंसान इस बात से जो है कुछ सबक हासिल करे। लिहाजा इंसानों को सबक देने का, सबक बताने का, इबरत बताने का और हिदायत की बातें बताने का ये बड़ा अहम मौका होता है। अब एक बात बताइए, उसके तवसुत से जो है ये बात भी जो है बता दी जाए। लिहाजा इबलाग का और तबलीग का ये एक बेहतरीन मौका होता है, और कुरान मजीद ने हर इस मौके को जो है वो इस्तेमाल किया है जो है वो लोगों को बात बताने के लिए, ताकि जो है वो उसके अंदर जितनी भी नसीहतें हैं और दावत का सामान है और लोगों के लिए भले और जो मुफीद बातें हैं वो सारी की सारी जो है इस बात में आ जाए। और आप देखते हैं इसी वजह से कुरान मजीद की जितने तवील सूरतें हैं उनके जितने भी इख्तिताम हैं, जिन्हें ख़वातिम-ए-सुवर कहा जाता है, सूरतों के इख्तिताम, ख़वातिम-ए-सुवर, سورتوں کے اختتام بہت ہی پاورفل ہے، اور اسی طرح سورتوں کے آغاز بھی پاورفل ہوتے ہیں، اور سورتوں کے اختتام خاص طور پر زیادہ جو ہے بڑے اس لحاظ سے پاورفل ہوتے ہیں کہ ان میں سورتوں کا جتنا خلاصہ ہے، جو باتیں بیان کی گئی سورتوں کے اندر، ان کا خلاصہ جو ہے بیان کر دیا جاتا ہے. تو یہ سورہ یوسف جو ہے یہ بھی اسی طرح اللہ تعالیٰ کی قدرت اور نشانیوں سے بڑی بھری پڑی ہے. پوری کی پوری سورت جیسے آپ نے دیکھا ہے کہ ہر سورت کے اختتام پر ہم نے 10-15-20 جو ہے سورت کے اہم جو آپ کہہ سکتے ہیں کہ اسباق ہیں، ان کا ہم نے جو ہے پڑھا ہے، تذکرہ کیا ہے اور پڑھا ہے ان کو. تو اس سورت کے اندر جگہ جگہ پہ اللہ تعالیٰ کی وحدانیت، اللہ تعالیٰ کی قدرت، اللہ تعالیٰ کی ربوبیت، اللہ تعالیٰ کی الوہیت، یعنی توحید کے بڑے دلائل ہیں. اور پھر جو ہے وہ جو انبیاء کرام السلام کی دعوت ہے اس کو بھی جو ہے بیان کیا گیا ہے. اب جو ہے یہ ساری باتیں نبی اکرم صلی اللہ علیہ وسلم نے اپنی زبان مبارک سے مکہ والوں کو بتا دی. اب اہل مکہ نے ان کو نبی اکرم صلی اللہ علیہ وسلم کی زبان مبارک سے سنا، ان چیزوں کو اپنی آنکھوں سے دیکھا، لیکن پھر بھی ان کے اوپر جو ہے کوئی ان کے کام پہ کوئی جون تک نہیں دیں، پھر بھی ان کو جو ہے کوئی بھی نصیحت حاصل نہ ہوئی، انہوں نے کوئی نصیحت حاصل نہ کی، اور وہ اپنے کفر و شرک میں اسی طرح اڑے رہے، اور جو ہے وہ مطلب جیسے تھے آپ کہہ رہے ہیں کہ وہ جو کہا جاتا ہے کہ زمین جنبت نہ جنبت علی بن گل محمد، کہ وہ وہی والی بات ہے جہاں پہلے تھے وہ اسی طرح ہی وہاں پہ جو ہے وہاں پہ وہ رہے. تو ان آیات میں پھر جو ہے وہ ان بات کا جو ہے اس ان کا جو ہے جہاں پہ جواب دیا گیا ہے کہ یہ مشرکین، یہ جو مخاطبین ہیں، یہ نشانیوں کا دعویٰ کرتے ہیں. اب نشانیاں انہیں بتائی جا رہی ہیں، دکھائی جاتی ہیں، یہ اپنے کانوں سے سنتے ہیں، پھر بھی ان کے اوپر جو ہے ان کی جو روش ہے یہ تبدیل نہیں ہوتی. تو اس کے سبب کیا ہے؟ اس کے سبب یہ ہے کہ یہ ان نشانیوں پہ جو اللہ تعالیٰ ان کو دکھا رہا ہے، بتا رہا ہے، اتنے غور نہیں کرتے. ان کا سننا اور ان کا دیکھنا جو ہے یہ بالکل ایسی ہے جیسے جانوروں جیسا ہے، حالانکہ انسانوں کا جو 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 دیکھنا اور سننا ہوتا ہے وہ بالکل مختلف ہوتا ہے. انسانوں کے حواس ہوتے ہیں، وہ چیزوں کو سنتے ہیں، دیکھتے ہیں، غور کرتے ہیں، اپنے ذہن میں پروسیس کرتے ہیں، اور پھر اس سے جو ہے کچھ نہ کسی نتیجے کے اوپر جو ہے پہنچتے ہیں. تو یہ وہ بات بتائی گئی ہے کہ یہ انسانوں والا معاملہ یہ بالکل ان کے ساتھ جو ہے جانوروں والا معاملہ ہے، اور یہ اس معاملے کے اندر بہت ہی جو ہے غفلت برت رہے ہیں، اور اسی غفلت نے، اسی بے توجہی نے، اسی غور و فکر نہ کرنے کی جو ان کی جو عادت ثانیہ ہے، اس نے ان کو گمراہی میں ڈال رکھا ہے، دلوں پہ کفر چڑھا رکھے ہیں، اور انبیاء علیہ السلام کی بات جو ہے ان کی سمجھ میں نہیں آتی، اور اس ہدایت اور رہنمائی سے جو ہے یہ فائدہ نہیں ہوتا. اور قرآن مجید پر ایمان نہ لانے کی ایک بڑی اور وجہ بھی بتائی گئی ہے، اور وہ یہ کہ ان میں جو اللہ تعالیٰ کو مانتے بھی ہیں، مثلا وہ کہتے ہیں کہ ٹھیک ہے اللہ تعالیٰ موجود ہے، اس نے کائنات بنائی ہے، یہ سب کچھ کیا ہے، لیکن وہ ان کے ساتھ بہت سے دیگر شرکا کو، بہت سارے شفعاء کو مانتے ہیں کہ ٹھیک ہے بھائی اللہ تعالیٰ موجود ہے، اس نے یہ سب کچھ کیا ہے، لیکن اس کے بہت سارے دیگر شرکا اور شفعاء ہیں، اور اس نے اپنی ذات میں اور اس کے جو صفات ہیں اس کی اور اختیارات میں اس نے دوسروں کو تفویض کر رکھے ہیں، دوسروں کو جو ہے وہ حقوق اس نے دے رکھے ہیں. تو پھر ہمارے جو ہم جو بھی کرتے رہیں، یہ ہمارے جو شفا ہم نے بنا رکھے اپنی طرف سے اللہ تعالیٰ کے، یہ ہمیں جو ہے وہ بچا لیں گے. تو یہ اس قسم کے عقیدے نے، یہ جو شفاعت باطلہ کا عقیدہ ہے، اس عقیدے نے بھی ان کو قرآن مجید پر ایمان لانے میں ان کے راستے میں جو ہے رکاوٹ ڈال رکھی ہے. اور ان سے پھر انذار اور تنبیہ کے لیے سوال پوچھا گیا ہے کہ کیا یہ اپنے شرکا اور شفاء پر اعتماد کر کے جو بیٹھے ہیں اور بڑے بے خوف ہوئے بیٹھے ہیں، تو کیا اللہ تعالیٰ کی طرف سے جب کوئی عذاب آ جائے اچانک ان پر، یا پھر اچانک قیامت ہی آ جائے، تو کیا اس کو یہ وہ ان کو اسے بچا لیں گے؟ تو یہ جو ان کے اوپر جو ایک سوال جو ہے وہ چھوڑا گیا ہے. فرمایا پھر اس کے بعد نبی اکرم صلی اللہ علیہ وسلم کو مخاطب کر کے جو فرمایا جا رہا ہے کہ اب خطاب تو انہی کو کیا جا رہا ہے، کفار مکہ کو، مشرکین مکہ کو، لیکن نبی اکرم صلی اللہ علیہ وسلم کی زبان مبارک سے قل، آپ فرما دیجئے، آپ کہہ دیجئے، حاضی ہی سبیلی یہ ہے میرا راستہ، سبیل راستہ، سبیلی میرا راستہ، یہ ہے میرا راستہ، ادعو الی اللہ ادعو جو ہے دیکھیں، اگر یہ جہاں یہ وہ مقام ہے، یہ لفظ ہے ایسا جیسے زیر زبر سے جو ہے وہ فرق ہو جاتا ہے، اگر یہاں پہ ہے ادعو، ٹھیک ہے، زیادہ تر تو پھر یہ جو ہے امر بن جائے گا، حکم دیجئے، دعوت دیجئے، ٹھیک ہے، یا زیادہ تر الفاظ کا جو امر ہوتا ہے اس کے نیچے جو ہے زیر ہوتا ہے، افعل کر دیجئے، ٹھیک ہے، افعلو میں کروں گا، تو یہاں بھی ادعو جو ہے الف جو کہ اوپر زبر ہے، یہ جو ہے فرسٹ پرسن سنگولر میں والا ہے، میں ادعو آبدو میں عبادت کرتا ہوں، ادعو میں دعوت دیتا ہوں، اللہ ہے اللہ تعالیٰ کی طرف، میں اللہ تعالیٰ کی طرف دعوت دیتا ہوں، میں اللہ تعالیٰ کی طرف بلاتا ہوں، بلانا جو ہے لفظی معنی لفظی ترجمہ ہے، دعا یدعو دعوتن جو ہے دعوت دینا بلانا کے معنوں کے اندر ہوتا ہے، میں اللہ تعالیٰ کی طرف بلاتا ہوں، اللہ بصیرتن پوری بصیرت پر، پوری سمجھ بوجھ کے ساتھ، فہم اور دلیل کی بنیاد پہ، پوری شرح صدر کے ساتھ، میں پوری کنوکشن کے ساتھ، جس کو عربی کا ایک اصطلاح ہے اور اردو میں بڑی استعمال ہوتی ہے، علی وجہ البصیرہ، میں اس کام کو کر رہا ہوں علی وجہ البصیرہ، اپنی پوری جو ہے وہ بصیرت، پورے سمجھ بوجھ فہم اور پوری جو ہے وہ دل کی دل جمعی اور پوری بصیرت کے ساتھ اس کو میں کر رہا ہوں، اس کو کہا گیا یہ وہ لفظ علی بصیرت، یعنی میں اس کو جو ہے ہاف ہارٹیڈلی نہیں کر رہا، نیمے درو نیمے برو نہیں کر رہا، میں اس کو جو ہے وہ اللٹ اپ بھی نہیں کر رہا، میں اس کو سوچ سمجھ کے شعوری طور پر اپنی پوری جو ہے وہ اپنے ذہن اور اپنے روح اور اپنے جسم اور اپنی اس کی تمام جو ڈائریکشنز ہیں ان کی ساری جو ہے وہ اسی سمجھ میں ہیں، اسی دعوت کی ہیں، اور میں جو ہے فلی انوالو ہوں اس کے ساتھ، اس کے اوپر میں جو کر رہا ہوں، مجھے اس کے اوپر جو ہے پورے کا پورے یقین ہے اور یقین محکم ہے اس دعوت کے اوپر میں اس کے ساتھ کر رہا ہوں، یہ وہ لفظ ہے بصیرت، بصیرت بڑا بہت ہی جو ہے وہ گہر لفظ ہے، جس میں جو ہے اس کا مطلب ہوتا ہے عام طور پر بصارت بصر سے ہے، بصیرت مطلب دیکھنے کے معنی میں آتا ہے، لیکن یہ دل کی جو ہے آنکھوں سے دیکھنا نہیں ہے، آنکھوں سے دیکھنے کے لیے عام طور پر نظر آ کے لفظ استعمال ہوتا ہے، نظرا جو ہے نظرا جیسے دیکھنا، جسے نظر کا لفظ بھی بنا ہوا ہے سائٹ سے جو ہے، اور جو بصارہ بصیرت ہے لفظ سے نکلا ہوا، وہ پھر دل کی جو بینائی ہے، دل سے دیکھنا، عقل سے دیکھنا، سمجھ بوجھ رکھنا جو ہے، جو دلیل کے ساتھ کسی چیز کو جاننا، یہ جو انسان کی جو ہے بصیرت ہوتی ہے، یعنی انسان وہ اس کو بھی بصیرت کہا جاتا ہے کہ اگر انسان حالات کا صحیح معنوں کے اندر جو اس کے پیش نظر ہے تجزیہ کر لے، اور تجزیہ کرنے کے بعد اس کا کچھ جو ہے وہ فیوچر کے لیے مستقبل کے لیے کچھ نقشہ اور کچھ جو ہے وہ کسی نتیجے پہ پہنچے، تو وہ جو ہوتا ہے وہ کہتے ہیں بصیرت کے ساتھ، اس کے پاس بڑی بصیرت ہے، وہ مستقبل میں دیکھ لیتا ہے، اس لیے کہ وہ جو حالات ہوتے ہیں، جو اس کو چیزیں پیش نظر ہوتی ہیں، جو اس کو فکر حاصل ہے، جو اس کو تجزیہ کرنے کی صلاحیت ہے، وہ جو ہے اس کی وجہ سے وہ مستقبل کے حالات کو بہتر انداز کے اندر پریڈکٹ کر سکتا ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے اسی لیے فرمایا کہ مومن کی بصیرت سے جو ہے مومن اس بصیرت سے بچو، اس لیے کہ وہ اللہ تعالیٰ کے نور سے چیزوں کو جو ہے وہ دیکھتا ہے، دیکھیں بڑی زبردست بات کہی گئی، مومن کی بصیرت کی، مومن صحیح بہتر انداز کے اندر حالات آنے والے حالات کو پریڈکٹ جو ہے کر لیتا، اس لیے کہ اس کے ساتھ اللہ تعالیٰ کی مدد نصرت اور اعانت اور اللہ تعالیٰ کی رہنمائی اور اللہ تعالیٰ کے نور جو ہے شامل ہوتا ہے، تو وہ حالات کے تجزیہ جو ہے یہ دیے گئے جو ٹولز ہیں اللہ تعالیٰ کی ان کی صورت میں اندر کرتا ہے، اس وجہ سے فرمایا کہ مومن کی جو بصیرت سے ڈرو کہ وہ اللہ تعالیٰ کے نور سے اللہ تعالیٰ کے اسے جو ہے وہ دیکھتا ہے چیزوں کو، یہ بڑی اہم بات ہے نبی اکرم کہ میں یہ جو دعوت کا کام کر، یہ جو اسلام کے راستے کی میں بلا رہا ہوں، یہ اسلام کے راستے میں بھی چلتا ہوں، یہ میں پوری اپنے جو ہے دل کی بینائی اور عقل اور سمجھ اور فہم اور اپنی پوری کنوکشن کے ساتھ میں راستے کے اوپر ہوں، یہ مجھے اور آپ کے لیے بہت ہے، کہ میں اور آپ ہم بالکل نبی اکرم صلی اللہ علیہ وسلم اس بات کو جو اللہ تعالیٰ نے جو ہے ان کو بتائی ہے، کل کے اللہ دیکھیے ये पुल के लफ्ज से शुरू हो रहा है। आप नबी अकरम फरमाया कि आप फरमा दीजिए लोगों को, मैं अल्लाह ताला के रास्ते की दावत दे रहा हूँ पूरे यकीन के साथ, पूरे जो है दिल की दिल जमी के साथ और दिल की जो है पूरी बसारत के साथ अंतर दे रहा हूँ। अना व मन तबानी, मैं भी और मेरे पीछे चलने वाले, मेरे मुतबईन भी, मेरी इत्तबा करने वाले भी, वो भी, यानी सिर्फ मैं नहीं कि मैं जिसपे जो ईमान लाए हैं, देखिए हम भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा करने वालों में शामिल है। तो हमारे ऊपर भी इसका इतलाक होता है कि हम भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की यही जो अला वजल बसीरा जिसका जिक्र किया गया है यहाँ पे, इसी के ऊपर जो है, यानी इस ईमान के ऊपर, इस इस्लाम के ऊपर जब हम कायम हों तो अला वजल बसीरा पूरी कन्विक्शन के साथ लोगों को दावत दें इसके ऊपर, तो पूरी जो है कन्विक्शन के साथ दावत दें, ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का रास्ता है। आप बता कुल हाजी ही सभी, अभी बताया गया था पिछली आयत के अंदर कुल हाजी सभी, ये मेरा रास्ता है और इसी रास्ते का हमें इंतखाब करना चाहिए। ये अल्लाह का बताया हुआ रास्ता है, ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को बताया गया है और आपको बताया गया है कि आप भी और आपके मुत्तबईन भी, आपका इत्तबा करने वाले भी, उनको ये जो है कन्विक्शन चाहिए। और सुभान अल्लाह, अल्लाह पाकीजा है, अल्लाह पाक है। वमा अना, और मैं नहीं हूं, वमा और नहीं, अना मैं, मिनल मुशरिकीन, मुशरिकीन में से, मैं शिरक करने वालों में से नहीं हूं। और ये बार बार इसका जो है इजहार इब्राहिम अलैहिस्सलाम ने हर जगह, वमा अना मिनल मुशरिकीन, वमा काना मिनल मुशरिकीन, कुरान मजीद में जब अल्लाह ने उसके बारे में रेफर किया तो फरमाया कि मुशरिक में से ना था, और जब उसने अपने बारे में इजहार किया तो फरमाया वमा अना मिनल मुशरिकीन। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी यहाँ पे देखे जो है, आपको कहा गया था, आप कह दीजिए कि वमा अना मिनल मुशरिकीन, में जो है मैं मुशरिकीन में से नहीं हूं। और इसका जो है ये करते रहना चाहिए, इसका इजहार करते रहना चाहिए, बल्कि ये जो दुआ है इब्राहिम अलैहिस्सलाम की, इन्नी वजह तो वजह लिल्लजी फतरस समावाते वल अर्ध हनीफा वमा अना मिनल मुशरिकीन, ये नियत की दुआ है। ये जो है नमाज में खड़े हूं तो ये जो अल्फाज हम कहते हैं नियत के जो है, ये इतनी रकतें हैं और इतनी जो है फला जोहर कवा इमाम के पीछे, और ये चीजें अल्फाज कहने जरूरी नहीं है, जो है ये कहा करें कि मैंने अपनी वजह तो वजह लिल्लज़ी, मैंने अपना रुख और चेहरा जो है हर चीज से हटा के और अल्लाह ताला की तरफ फेर दिया है और मैं शिर्क करने वाले से में से नहीं हूँ। ये नबी अकरम सल्लम की हदीस मुबारक से होता है कि आप ये पढ़ते थे शुरू दुआ नमाज के शुरू में, नियत के वक्त ये पढ़ा करते थे, तो ये दुआ जो है वो पढ़ा कीजिए। और नबी कसम को जहां कहा भी गया है तो मारसलना, और नहीं भेजा हमने मिन कबले का, आपसे पहले, देखो लफ्ज कबले का कबल और का है, तो देखे का इस वजह से इसको अलग कलर दिया गया ताकि आपकी आसानी हो समझने में। आपसे पहले नहीं हमने भेजा इल्ला मगर रिजालन, मर्दों को, यानी जो है इंसानों को, मर्दों को, किस लिए, नूह या रसूल बनाकर, यानी रसूल के, नूही हमने वही की, ये ना नू पेश, नू जो है पहले जो है वही से, ये हम वाला है, फर्स्ट पर्सन प्लूरल वाला है, वी हम वही, हमने वही की, हम वही करते थे, इलैहिम उनकी तरफ, ये इलैहिम जो है ये इला और हम है, जब उनको इकट्ठा लिखा जाता है तो इलैहिम। व मिन अहलिल कुरा, व मिन, सॉरी वाव नहीं है, मिन अहलिल कुरा, मीन से आहलन पुरा बस्तियों वाले, ये जो पुरा है ये करिए तुम जमा है, पहले भी हम इसे पढ़ते चले आ रहे हैं, और जो आपको पता है उमुल पुरा बस्तियों की माँ, ये जो है कहा जाता है मक्का को, क्योंकि मक्का जो मरकजी बस्ती थी उसके सराउंडिंग्स में जितने भी सर्ब्स में जितने जो दूसरे बस्तियां छोटी छोटी थी तो उनके अंदर इसको मरकजी हैसियत हासिल थी, इसलिए इसको उमुल पुरा कहा जाता था। और अभी भी इसको मुल्कुरा से, और बल्कि मक्का के अंदर जो यूनिवर्सिटी है आपको पता है मदीना रोड के ऊपर जो है, तो उसको यूनिवर्सिटी का नाम भी मुल्कुरा है। अफालम, आ पा लम, ये तीन हर्फ है, आ हर्फ इस्तफहामिया है, इंटरोगेटिव है, क्या, पा पस, लम नहीं, तो क्या फिर नहीं, यसीरू वो चले, फिल अर्ज जमीन में, तो क्या उन लोगों ने सैर नहीं, ये यसीरू जो है देखो सैर से है, वही लफ्ज है सारा, जसीरो सैरन, सैरन जो है ये सैर जो देखे मस्तर है, ये एज इट इज उर्दू में इस्तेमाल होता है, उर्दू में सैर करना चलना फिरना, तो उन्होंने सैर नहीं की जमीन में, जरूर पस वो देखते इन ताके वो देखते। ये जो प्रपोजिशंस होती हैं ये इंटरचेंजेबली इस्तेमाल होते हैं, पस तो क्या ताके मालूम है, इस बार जो भी वहां पे फिट बैठे खास पे जो है अपने के कॉन्टेक्स्ट के हिसाब से, ताकि वो देखते ये देखे आ गया वहां पे ना, वहां पे बसरा था दिल की नजरों से देखना, यहाँ पे नजरा है क्या है आंखों से देखना। अगरचे इनके ऊपर भी जो इस्तेमाल यानी दूसरे मानी भी, यानी नजरा का मानी दिल की नजरों से भी देखना हो सकता है कहीं कहीं पे, लेकिन बिलुमू जो है आंखों से देखने के लिए नजरा इस्तेमाल हो, तो ताकि वो देखते कैफा काना, कैफा कैसे काना था आके बतुल लवीना, आके बत अंजाम था लवीना उन लोगों का। आके बत जो है जाम के काम हम उर्दू में इस्तेमाल होता है लफ्ज आकबत, क्यों अपनी आकबत खराब कर रहे हो कहते हैं ना, तो मतलब है आखरत खराब कर, अंजाम खराब कर। ये अकब से है, अकब मैंने पीछे, जो किसी अमल के पीछे उसका जो अंजाम होता है, जो उसका जजा और सजा होती है वो आकबत, वो अंजाम कहलाते हैं, इस वजह से उसको अंजाम अकबत कहते हैं। मिन कबले में इससे पहले, तो इससे पहले जो लोग थे उनका क्या अंजाम हुआ, तो ये देखते हैं अगर जमीन में चलते फिरते तो वहां पे अभी भी है निशानियां मौजूद है। वाला दारुल आखिरा, और जो है यकीनन लाम लाम जो है ये लामे मफ्तू है, लामे ताकीद है यकीनी तौर लाजमी तौर पर, और यकीनन दारुल आखिर आखरत का घर, ये जो दार लफ्ज है ये घर के लिए भी जगह के लिए भी, और मजाजन फिर इसका इतलाक शहर के ऊपर भी इलाके के ऊपर भी दुनिया के ऊपर भी होता है, हत्ता के आखरत के ऊपर भी होता है। इसका हम कहते हैं ना दार, क्या कहते हैं, सवाबे दारैन हासिल करें, दारैन का मतलब है दो दार, एक दुनिया और एक आखरत, ये दारैन हो गए, सवाबे दारैन दुनिया का सवाब और आखरत का सवाब। तो ये लफ्ज जो है इसका इतलाक बहुत सारी चीजों पर हो सकता है, अगरचे जिस घर में आप रहते हैं उस घर के ऊपर भी उसके इतलाक। खैरुल लिल्लज़ीना नत्तक नत्तकू, खैरुल लिल्लज़ीना खैर ज्यादा बेहतर है, बेहतरीन है उन लोगों के लिए, लिल्लज़ीना उन लोगों के लिए तकवा जो उन्हें तकवा। अफला ताकिलून, तो क्या फिर तुम अकल से काम नहीं लेते, हत्ता यहां तक कि इजा जब इस तय ऐसा, ये जो लफ्ज है इस तय ऐसा, ये जो है वो इकट्ठा लेके पढ़ेंगे तो फिर इस तय ऐसा पढ़ेंगे। अच्छा ये इसमें जो हमारे उर्दू में जो कंप्यूटर में जो लिखी जाती है, ये हमारे हिंदुस्तान पाकिस्तान के जो स्क्रिप्ट है इसमें देख, ये लफ्ज है इस तय ऐसा, हमजा लिखा गया है लेकिन हमजे के ऊपर जो है खाली जगह है, हमें ऊपर जबर होनी चाहिए यहाँ पे, लेकिन मसला ये है कि अगर आप एक जो है हरकत दे सकते हैं तो उसके ऊपर दूसरी हरकत नहीं दे सकते, तो आप देखेंगे हमजे के ऊपर तो इस वजह से जबर नहीं डाली गई, इस वजह से कि ये लिमिटेशन है हमारे स्क्रिप्ट की, लेकिन अरबी स्क्रिप्ट के ऊपर जो है अगर इसको लफ्ज को हमने पहले भी जब पढ़ा था तो इसके ऊपर अरबी स्क्रिप्ट में लिखा था, तो ये जो जो जिस अरबी अंदाज में जिस तरीके से लिखते हैं तो उसके ऊपर हम जो है अलग तौर पर यहाँ पे हमजा दिया गया था, तो वो लेकिन ये याद रहे कि इस तय असा है ये लफ्ज हमजा के ऊपर जबर। ये पढ़ा है यहाँ पे भी उसे मायूस होना जो है इस तय असा, ये देखें आप देख लें यहाँ पे ये जो इस तय के बाद हमजा के ऊपर जो है ये जबर है, ये अरबी स्क्रिप्ट लिखा है से वहां पे मुमकिन है लिखना, लेकिन हमारा जो फॉन्ट है हिंदुस्तान पाकिस्तान का उसमें कंप्यूटर में इसको जबर नहीं लिखा जा सकता। आहिस्ता आहिस्ता तवक्कुआत का खत्म हो जाना, मायूस है तजर्बे के बाद मायूस हो जाना, असल में इसका लमान यहां तक कि जब मायूस हो गए रसूल लोगों से मायूस हो गए, अब जो है ये जो रसूल है यहाँ पे मायूस होने के क्या मांगे, क्योंकि रसूल को मायूस नहीं हुआ करते आखिर वक्त तक, वो तो बिल्कुल अल्लाह ताला के अजाब आने से कुछ थोड़ा सा बिल्कुल वक्त कबल तक जो है वो दावत देते रहते, मायूस नहीं होते, तो यहाँ पे मायूस होने से क्या मुराद है, तो ये अभी हम इसको देखेंगे। जब मायूस हो गए रसूल वह जन्नू, और लोगों और ख्याल उन्होंने ख्याल किया, उन्होंने असल में यहाँ पे लोगों ने ख्याल किया के वो काफरों ने ख्याल किया, अब जहां पे असल में ये है कि جب مایوس ہو گئے رسول کافروں سے ان کو دعوت دیتے، وزنو اور کافروں نے خیال کیا انہم کے وہ، زنہ جو ہے گمان کرنے کے معنی میں ہوتا ہے، لیکن اگر علامات جو ہوتی ہیں اس سے اس کو جو ہے ترجمہ اس کا تھوڑا سا مختلف ہو سکتا ہے. مثلا اگر علامات جو ہے کبھی ہوں کسی چیز کی، تو پھر زن جو ہے یہ علم اور یقین کے معنوں میں آتے ہیں. قرآن مجید میں یہ علم اور یقین کے معنوں میں استعمال ہوا ہے اسی طرح کئی جگہوں میں. اسی لیے اگر علامات اس کی زن کی جو ہے کبھی ہوں تو پھر یہ یقین کے معنوں میں. اور کافروں نے گمان کیا کہ قد کذبوا، دیکھیں یہ کذبوا نہیں ہے، کذبوا ہے، کذبوا مطلب یہ پیسے وائز ہے کہ وہ جو ہے جیسے کذبوا تو ہے وہ جھوٹ بولنا، وہ جھوٹ بولے گئے، مطلب قد کذبوا وہ جھوٹ بولے گئے، جھوٹ کہا گیا کہ وہ جھوٹ بولے گئے، یعنی ان سے جھوٹ کہا گیا، یہ مطلب. جا آہم تو پھر آ گئی ان کے پاس نصر و نا، سوری یہ جو نصر جو ہے پہلا نون سواد را کو نصر ہے، دوسرا جو نون الف نا ہے وہ ہم والا ہے، نصر و نا ہماری مدد، تو پھر آ گئی ان کے پاس ہماری مدد. فنجی واپس، نجی نجات دینا، ہم نے نجات دی، فنجیا ہم نے نجات دی، من نشا اس کو جس کو ہم نے کہا اس کو ہم نے بچا لیا. پھر نجا جو نجی تنجیت جو ہے نجات دینے کے لیے استعمال ہوتا ہے. ولا یرد سنا، ولا اور نہیں یرد رد یرد لوٹانا اور نہیں لوٹائی جاتی باسنا ہماری سختی، لوٹانا مطلب ان سے ہٹائی نہیں جاتی، یہ رد یرد کے معنی ہٹانا بھی ہوتا ہے، ٹالنا بھی ہوتا ہے، پھیرنا بھی ہوتا ہے، تو ان سے پھیری نہیں جاتی ہماری سختی، ہم لوٹاتے نہیں ہیں، یہ ٹالی نہیں جاتی پھر ہماری سختی. اچھا باس جو ہے زیادہ تر سختی اور عذاب کے معنوں میں قرآن مجید میں استعمال ہوا ہے بدحالی کے. انل قوم المجرمین، مجرم قوموں سے پھر ہماری سختی لوٹائی نہیں جاتی. ان آیات کا ترجمہ،
تم ان سے صاف کہہ دو میرا راستہ تو یہ ہے، میں اللہ کی طرف بلاتا ہوں، میں خود بھی پوری روشنی میں اپنا راستہ دیکھ رہا ہوں اور میرے ساتھی بھی، اللہ پاک ہے اور شرک کرنے والوں سے میرا کوئی واسطہ نہیں. اے محمد صلی اللہ علیہ وسلم، تم سے پہلے ہم نے جو پیغمبر بھیجے تھے وہ سب بھی انسان ہی تھے اور انہی بستیوں کے رہنے والوں میں سے تھے اور انہی کی طرف ہم بھی بھیجتے رہے ہیں، پھر کیا یہ لوگ زمین میں چلے پھرے نہیں ہیں کہ ان قوموں کا انجام انہیں نظر نہ آیا جو ان سے پہلے گزر چکی ہیں؟ یقیناً آخرت کا گھر ان لوگوں کے لیے اور زیادہ بہتر ہے جنہوں نے پیغمبروں کی بات مان کر تقویٰ کی روش اختیار کی. کہ اب بھی تم لوگ نہ سمجھو گے، پہلے پیغمبروں کے ساتھ بھی یہی ہوتا رہا کہ مدتوں نصیحت کرتے رہے اور لوگوں نے سن کر نہ دیا، یہاں تک کہ جب پیغمبر لوگوں سے مایوس ہو گئے اور لوگوں نے بھی سمجھ لیا کہ ان سے جھوٹ بولا گیا تھا، تو یکایک ہماری مدد پیغمبروں کو پہنچ گئی. پھر جب ایسا موقع آ جاتا ہے تو ہمارا قاعدہ یہ ہے کہ جسے ہم چاہتے ہیں بچا لیتے ہیں، اور مجرموں پر سے تو ہمارا عذاب ٹالا ہی نہیں جا سکتا.
لیکن یہ ایک لحاظ سے بہت اہم مقام ہے جس میں نبی اکرم صلی اللہ علیہ وسلم اور آپ کے بعد میں آنے والے تمام جو لوگ ان کو جو ہے وہ راستہ بتایا گیا. کہ دیکھیں یہ نبی اکرم صلی اللہ علیہ وسلم کا راستہ ہے، دعوت کا راستہ ہے، اور آپ فرما رہے ہیں کہ یہ میں اس راستے کے اوپر پوری دل جمی کے ساتھ، پوری دل کی جو ہے شرح صدر کے ساتھ اس راستے کو اپنایا ہوا میں بھی اور میرے جو متبعین بھی. تو میرے لیے اور آپ کے لیے تو بہت ہی اہم مقام ہے قرآن مجید کا کہ ہم اپنا راستہ چن لے کے ہمیں کون سا راستہ ہے. یہ قرآن جو اسلام ہے، یہ دین ہے، دین اسلام ہے، اس کو دوسروں تک دعوت پہنچانا، دعوت دینا، یہ اللہ نے فرمایا ہے کہ نبی صلی اللہ علیہ وسلم کا راستہ ہے. نبی صلی اللہ علیہ وسلم فرما رہا ہے کہ یہ میرا راستہ اعلان کر دیجئے اور کہہ دیجئے کہ میرا بھی اور میرے متبعین کا. تو ہم جو ہے ہمارے لیے تو بالکل واضح ہو گیا یہ کون سا مقام ہے اور میرے لیے اور آپ کے لیے کون سا راستہ ہے چننے کا، چلنے کا زندگی میں، یہ جو ہے بہت اہم بات ہوگی ہے. لہٰذا یہ بڑی ہمیں رہنمائی یہاں پہ جو ہے وہ ملتی ہے. یہ اس سورت کا جو آخری مضمون ہے اور جس میں نے کہا ہے کہ اس کا جو اختتام ہے سورت کا، سورت کے اختتامیے جو ہے جو خواتم صور ہیں یہ بہت ہی پاورفل اور طاقتور ہیں، بہت پاورفل میسیجز ہیں. سب طاقت سے مراد ہے طاقتور، پاورفل، جو ہے میسیجز اس کے اندر دیے گئے. شرک کی مکمل تردید کی گئی تھی اس سے پہلے, اور اب نبی اکرم صلی اللہ علیہ وسلم کو کہا فرمایا جا رہا ہے کہ آپ بھی اعلان کر دیجئے کہ جو ہے میں اس راستے کے اوپر, یہ توحید کے راستے کے اوپر, دین کے راستے کے اوپر جو چل رہا ہوں, تو میں تو اندھیرے میں ٹمر کو یہ نہیں مار رہا, بلکہ میں اپنی پوری باطنی بصیرت کے ساتھ, دل کی سمجھ بوجھ کے ساتھ, فہم کے ساتھ, شعور کے ساتھ اس راستے کے اوپر چل رہا ہوں, اور میں دوسروں کو بھی جب بلا رہا ہوں تو میں جو ہے اسی کنوکشن کے ساتھ بلا رہا ہوں, اور اسی طرح میرے پیروکار بھی کوئی اندھے بہرے مقلد نہیں ہے, بلکہ بھی وہ بھی پورے شعور کے ساتھ میری پیروی کر. میرے عزیز بہنوں اور بھائیوں, آپ دیکھیں کہ جو شعور کا ایمان ہے, شعوری ایمان ہے, اس کی آپ دیکھ لیں یہاں پہ کتنی زیادہ اہمیت ہے. یعنی دیکھیں کہ ہمیں جو ایمان حاصل ہوا ہے وہ تو جو آپ کہہ لیں اس کو جو ہے وہ ہمیں مسلمان پیدا ہوئی ہے, مسلمانوں ماں باپ کے گھر پیدا ہوئی ہے, ہم نے دیکھا ہے, تو اس لحاظ سے یہ ایک آپ اسے کہہ سکتے کہ تقلیدی ایمان ہے کہ ہم جو ہے پہلے سے مسلمان ہیں. لیکن شعوری ایمان یہ ہے کہ میں اپنا راستہ متعین کروں کہ میرے زندگی کا راستہ کیا ہے, مجھے اللہ تعالیٰ نے کیوں بھیجا ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے زندگی میں کیا کام کیا ہے, اور کیا وہ کام مجھے بھی کرنے کا ہے میرے لیے بھی. تو یہاں پہ تو پتہ چل رہا ہے کہ ہاں میرے نبی اکرم صلی اللہ علیہ وسلم کے جو اتباع کرنے والے ان کے لیے بھی یہی کام ہے. آج سے میں یہ فیصلہ کر لوں کہ میں نے جو ہے وہ کیا کام کرنا ہے. تو نبی صلی اللہ علیہ وسلم کو فرمایا کہ میں جس راستے کی دعوت دے رہا ہوں, جس رب کے راستے کی دعوت دے رہا ہوں, جو میرا رب ہے وہی ہمارا ملجا ماوا ہے, وہی ہمارا معبود ہے, وہی ہمارا مسعود ہے, وہی ہمارا حاکم حقیقی ہے, وہی ہمارا جو ہے الہ ہے, ہمارے دلوں پر اس کی حکمرانی ہے, میری تنہائیوں کا بھی جو ہے وہی نگہبان ہے, اسی کے سامنے ہم سوال جو ہے دراز دست دراز کرتے ہیں, اور اسی کے آگے ہم اپنا سر جھکاتے ہیں, ہم اس کے بندے اور اس کے زمین پر اس کے خلیفہ ہیں, اور اس کی زمین پر اسی کی شریعت کو نافذ کرنے کے ذمہ دار ہیں. یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا کام تھا, اور ان کے توسل سے پھر ان کے متبعین اور ان پہ اتباع کرنے والوں کی بھی یہی ذمہ داری ہے. یہ میرا ہمارا کوئی جذباتی فیصلہ نہیں ہے, یہ ہمارا کوئی مذہبی عقیدت کا جوش نہیں ہے کہ میں مذہب کے راستے کے اوپر اور دین کے راستے کے اوپر اور نبی اکرم صلی اللہ علیہ وسلم کے راستے کے اوپر جو ہے وہ چل رہا ہوں, بلکہ یہ ہمارا کامل بصیرت کی بنیاد پر ہمارا فیصلہ ہو اور ہے. ہم حجت اور برہان کی بنیاد پر کہتے ہیں اللہ تعالیٰ ہر شرک سے پاک, اور شرک کی کوئی آلائش جو ہے کے قریب بھی جو ہے وہ نہیں پھٹکتی ہے, وہ پاک ہے, وہ پاکیزہ ہے ان چیزوں سے. اس لیے میں صاف اعلان کرتا ہوں کہ میں مشرکین میں سے نہیں ہوں, میرا شرک سے کوئی رشتہ نہیں ہے, اور میں ہر طرح کے شرک سے اپنی مکمل برات کا اعلان کرتا ہوں. عزیز بہنوں اور بھائیوں, جیسے میں نے کہا یہ اللہ تعالیٰ کو بہت پسند ہے کہ انسان اس کی توحید کا اقرار کرے, اس کے ساتھ شرک سے جو ہے برات کا اعلان کرے. میں تمام شرک سے, یوں تمام پیغمبروں نے, جب آپ دیکھیں کہ ہم سورہ ہود کو پڑھائے اور اس سے پہلے سورہ انعام کو پڑھائے اور سورہ اعراف کو پڑھائے, تمام انبیاء علیہ السلام نے کہا کہ میں ان یہ جو جن راستوں پہ تم چلتے ہو شرک کے راستوں پہ, میں ان شرک کے راستوں سے بیزار ہوں اور میں ان سے برات کا اظہار کرتا ہوں. یہ اللہ تعالیٰ کو بہت پسند ہے, اللہ کے انبیاء علیہ السلام نے یہی کیا ہے, اور ہمیں بھی وہ کرنا چاہیے. یہ شعوری ایمان, یعنی سوچ سمجھ کر ایمان لے آنا اور ماننا, اور پھر علی وجہ البصیرت اسی راستے سے جڑ جانا, اختیار کرنا جو اس کے ساتھ جو ہے لگتا ہے جڑا ہوا ہے, یہ انسان کا بہت بڑا قیمتی احساس ہے. اسی شعوری ایمان کے نتیجے میں زندگی میں پھر قول و عمل میں یکسانیت پیدا ہوتی ہے کہ میں اس راستے اس لیے چل رہا ہوں کہ میں نے اس کو جو ہے وہ جانا ہے اور سمجھا ہے اور مانا ہے, اس لیے میں اس کے اوپر چلوں گا. اور اگر انسان جو ہے وہ پھر ہمارے قول و عمل کے اندر جو 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 تضاد پایا جاتا ہے, اس لیے کہ ہم جو ہے تقلیدی ایمان حاصل ہے, ہم نے ایمان اور اس کے تقاضوں پہ غور نہیں کیا ہے, اللہ تعالیٰ پہ کس حوالے سے, کس حیثیت سے اور کس طریقے سے مانا ہے, اس ایمان کے تقاضے کیا ہیں, ان پہ ہم نے غور نہیں کیا, اسی لیے ہمارے قول و فعل میں جو ہے وہ تضاد پایا جاتا ہے. اور قرآن مجید اس شعوری ایمان کا, جس کا بھی ہم ذکر کریں, سب سے بڑا سر چشمہ ہے. اس یہ بات جو ہے یہاں پر بتائی گئی ہے. اور پھر رسول صلی اللہ علیہ وسلم کے جو ہے آدمی ہونے پہ اعتراض کیا گیا, اس کا جواب دیا گیا ہے کہ دیکھو تمام انسانوں کو جو جو اس سے پہلے انسان ہے ان کے اندر جو اللہ تعالیٰ نے رسول بھیجے, اس سب کے ساتھ بھی آدمی تھے, فرشتوں میں سے اور جنات میں سے کوئی رسول اس نے بنا کر جو ہے وہ نہیں بھیجا, وہ سارے کے سارے انہی بستیوں کے رہنے والے تھے, और हम पिछली सूरतों के अंदर, ये बड़ी सूरतों जिनका भी मैंने नाम लिया है, उनके अंदर बताया गया कि वो उनके भाई, उनको कहा गया उनके रसूलों को, उन कौम का, इसलिए कि उस कौमों में से थे कि मसीह अलैहिस्सलाम और मूसा अलैहिस्सलाम, इब्राहिम अलैहिस्सलाम आखिर कौन थे, ये जो बताया कि उन्हीं में से थे। फिर इनसे पूछा गया कि जमीन के और रास्तों में तो तुम चलते फिरते, रास्तों खंडरात में से गुजरते हो जिनमें रहने वाली कौमें अल्लाह ताला के अजाब का शिकार हुई है, तो क्या उनकी तारीख से तो वाकिफ नहीं हो, यकीनन हो, क्या तुम्हें मालूम नहीं है कि उनकी तरफ आने वाले पैगंबर भी उन्हीं लोगों में से थे। और साथ साथ तुम्हें इस बात पे भी गौर करना चाहिए कि इन कौमों ने तुम्हारी तरह ही बिल्कुल पैगंबरों को छुटलाया, पेशबहियों में पड़े, कठहुज्जतियों से काम लिया और ईमान नहीं लाए, तो फिर देख लो तुम्हारे सामने उनकी बस्तियां, बस्तियों के खंडर और उनके तबाहशुदा जो आसार कदीमा आज पाए जाते हैं, वो अपने नुहा खुद जो है बयान कर रहे हैं, और उनका वहां का इलाके का उस खंडरात का एक एक जरा गवाही दे रहा है कि जो लोग भी अल्लाह और रसूलों पर ईमान नहीं लाए, दुनिया में फिर उनके लिए जो है अजाब के सिवा कुछ नहीं, अल्लाह ताला उनको अजाब से ही दोचार करता है। और जो लोग उसके मुकाबले में अपनी अल्लाह और उसके रसूल पर ईमान ले आए, अपनी जिंदगियां संवार ली हैं, तो फिर इस दुनिया के अंदर भी और आखिरत के अंदर भी उनके जो है अल्लाह ताला के पास बेशुमार इनामात हैं, और ये वही लोग करेंगे जो अल्लाह पर ईमान ला कर उससे डरते हैं। और फिर एक जो कानून बताया गया कि देखें कि ये रसूलों को ये मायूस होना है किन मानी के अंदर है, रसूल जो है मायूस आखिर वक्त तक नहीं होता, लेकिन ये इस मानी में इस्तेमाल किया गया है कि जब देखिए रसूल, अल्लाह के रसूल जब दावत और इस्लाह के लिए आते हैं तो उस मिशन की तकमील में अपनी तमाम तवानाइयां और हिम्मतें जो है लगा देते, और लोगों से उनकी रहमत और मवद्दत और मोहब्बत का ये आलम होता है कि वो आखिर वक्त तक उनसे अल्लाह ताला के अजाब को टालने की जो है दुआ करते हैं। इस रसूलों की जो है ऊपर दुआएं भी और उनके तर्ज अमल भी जो है पढ़ाए हैं, लेकिन जब एक खास मरहले पर पहुंच कर वो महसूस करते हैं इन लोगों में आप कबूलियत ईमान के मजीद कोई इम्कान मौजूद नहीं है, अब जितनी भी करीम थी इस जो है लबन से, इस दूध से निकाल ली गई है, इसके बाद सिर्फ छाछ जो है वो रह गया है, तो फिर और वो कौम भी फिर जो है क्या करती है, वो कौम भी कहती है कि ठीक है देखो इतना अरसा जमाना तवील गुजर गया है, ये अजाब अजाब की बातें और खबरें सुनकर अजाब कोई नहीं आता, हमसे ऐसे ही झूठ बोला गया था, ये सब ढोंग था। तो फिर वो मकाम है जब अंबिया अलैहिस्सलाम और रसूल जो अल्लाह के अल्लाह से दुआ करते हैं कि अल्लाह आप इनका खात्मा फरमा दे, अब इसमें कोई सईद रूह बाकी नहीं बची जो जो है जो छट के जो ईमान की तरफ आ जाए, तो फिर जो अल्लाह ताला की मदद आ जाती है रसूलों को, अल्लाह ताला उसको ऊपर हिसाब नाजिल फरमाता है कुरान करीम से। और दावत तारीख दावत से हमें मालूम होता है कि ये मौका तब आया करता है जब अल्लाह के पैगम्बर अपनी दावत पहुंचाने का हर असलूब अख्तियार कर चुके होते हैं, इस इबलाग के तमाम मुमकिन तकाजे वो पूरे कर चुके होते हैं जो इंसानी बस के अंदर है। जैसे नूह अलैहिस्सलाम ने देखेंगे 950 बरस की तबलीग के बाद ये मकाम आया कि फिर उन्होंने कहा कि रब्बिल आतजरनी फरदम, रब्बिल आतजरनी अलल काफिरीन मिनल काफिरीन अलल मिनल काफिरीन अर्द मिनल जियारा, कि आप ए अल्लाह इस जमीन रूए जमीन पर एक काफिर को भी जिंदा ना छोड़। तो वजह यह थी कि आपने 950 बरस, की जबान से कहना आसान है 950 बरस, लेकिन 950 बरस की तबलीग और उस पर उस उसके इन, इस इसके नतीजे के अंदर उन पे जो मुसीबतें और जो बलाएं और खिलाएं और जो आजमाइशें हैं वो अलग है, वो जबान से सिर्फ कहना आसान है लेकिन उसको झेलना आसान नहीं है। फिर तब जाके अल्लाह ताला ने उनकी फिर दुआ कबूल की, और ये अल्लाह ताला की सुन्नत है, और ये उसने इसलिए वजह की है कि फतह और नुसरत बेकदर ना हो। ये जो दावत का काम है, अल्लाह ताला के रास्ते की तरफ बुलाने का काम है, ये मजाक ना हो। अगर कुर्बानियों के बगैर और दावत में इतना जो है वो कुर्बानियां और इतनी जो है आजमाइशें जो है बगैर अगर फतह और नुसरत हाथ आ जाए करती और लोग ईमान कबूल कर लेते तो हर कोई उठकर दाई बन जाता और कोई कुर्बानी दिए बगैर वो कामयाबी से फरार हो जाता और ये इनकलाब आ जाता, लेकिन अल्लाह ताला ने दावत के रास्ते को मुजय्यन कर दिया है इस मुश्किल जो है वो काम से और मुशक्कत से और जो है बहुत ही इब्तलाओं से और आजमाइशों से कर दिया है रसूलों की। फिर इस निदा पर, यानी जब ये मौका आ जाता है और जब रसूल उस मौके पर जो दुआ करते हैं پھر اللہ تعالیٰ اس کی دعا سنتا ہے، اس کی مدد آتی ہے اور رسولوں کے متبعین کو اللہ تعالیٰ بچا لیتا ہے، اور جو لوگ پھر جو ہے وہ جھٹلانے والے ہوتے ہیں اللہ تعالیٰ ان کا نیست و نابود کر دیتا ہے، اور ان کی سرزمین مدت و نفوست اڑتی رہتی ہے، اور اس سرزمین پر پھر برسوں تک اور سینکڑوں سالوں ہزاروں سالوں تک کوئی چیز جو ہے بربادی کی سوا نظر نہیں آتی. آخری آیت ہے اس سورت کی، لقد کان یقینی طور پر کی قصص سے ہے، لقد کان یقینی طور پر ہے کی قصص سے ہم، ان قصوں کے اندر عبرت و عبرت، عبرت ہے کیا سمان عبرت ہے، لے اولی الالباب، لفظ لے کے لیے، اولی الالباب لوب والے لوگوں کے لیے، عقل والے لوگوں کے لیے. لوب جو ہے کہتے ہیں، لوب جو ہے یہ کسی چیز کی جو عقل ہوتی ہے، جوہر ہوتا ہے، خلاصہ ہوتا ہے، مخ ہوتا ہے اندر جو ہے وہ لوب ہے، اس کی جمع الباب ہے. مخ والے لوگ ان عقل والے لوگ، ماں کان حدیثن، ماں کان نہیں ہے، حدیثن بات نہیں ہے یہ بات، یفترا گھڑی ہوئی، یہ بات گھڑی ہوئی نہیں ہے، افترا ہم پڑھا ہے افترا باندھنا اردو میں استعمال ہوتا ہے، ولیکن بلکہ تصدیق الذی، یہ تصدیق کرتی ہے ان کی ان کتابوں کی، بین یدی ہے، لفظ بین یدی کو ہم پہلے بھی بہت مرتبہ پڑھا ہے، دیکھ لیجیے بین مطلب درمیان، یدی ہاتھ بھی ان کے دو ہاتھوں کے درمیان، یہ ہے لفظی ترجمہ. لیکن جو چیز دو ہاتھوں کے درمیان میں وہ کیا ہوتی ہے، سامنے ہوتی ہے یا پہلے ہوتی ہے، اگر وقت کے حساب سے ہو تو پہلے ہوتی ہے، جگہ کے حساب سے ہو تو جو ہے وہ سامنے ہوتی ہے. تو جو پہلے ہے یعنی اس کا ترجمہ جو ہے وہ پہلے اس کیا جاتا ہے، جو سامنے جو اسے پہلے ہے، لغوی میں نہیں ہے دونوں ہاتھوں کے درمیان. اور پھر جدا جو ہے، جدائے جو ہے یہ جدین تھا، جدین تو نون جو ہے اس کے ساتھ ہا لگا ہے جدائے کے ساتھ، یعنی اضافت ہے، نسبت ہے، اس وجہ سے اس اضافت اور نسبت کی وجہ سے نون کو اڑا دیا گیا، تو یہ جدائے رہ گیا ہے. یہ اصل میں جدین، جد ایک ہاتھ، جدین دو ہاتھ، وہ تھا وہ تفصیل، اور تفصیل ہے اس کے اندر کل شر ہر چیز، بہدن اور یہ ہدایت ہے، برحمہ اور رحمت ہے، لقومی یؤمنون، حمزہ لے کے لیے قوم، اس قوم کے لیے، ان لوگوں کے لیے، یؤمنون جو ایمان لاتے ہیں. اس کا ترجمہ
اگلے لوگوں کے ان قصوں میں عقل و ہوش رکھنے والوں کے لیے عبرت ہے. یہ جو کچھ قرآن میں بیان کیا جا رہا ہے یہ بناوٹی باتیں نہیں ہیں، بلکہ جو کتابیں اس سے پہلے آئی ہوئی ہیں انہی کی تصدیق ہے، اور ہر چیز کی تفصیل اور ایمان لانے والوں کے لیے ہدایت اور رحمت.
جزاک اللہ خیر. یہ دیکھیں قرآن کی حقیقت اور اس میں بیان کرنے والا کیا حیثیت بتائی گئی ہے قرآن مجید کے اندر، کہ قرآن مجید پچھلے انبیاء اور ان کی قوموں کے بیان کردہ جو گزشتے ہیں اس میں جو بیان کی گئی، ان کے اندر جو اہل عقل ہیں ان کے لیے، جو سوچ بچار غور و فکر کرنے والے لوگ ہیں ان کے لیے جو ہے بہت عبرت کا سامان موجود ہے. شرط یہ ہے کہ لوگ ان کے اوپر غور و فکر کریں، اور اپنی زندگی اور اپنی زندگی کا قبلہ اور زندگی کا راستہ درست کرنے کے لیے اسے سبق حاصل کریں. قرآن مجید نے ان واقعات کو تاریخ کے طور پہ بیان نہیں کیا، اور نہ یہ مقصد ہے کہ لوگ ان سے تفریح حاصل کریں قصہ گوئی کی خاطر، بلکہ واقعات میں جو ہے ان باتوں کو چھانٹ چھانٹ کر بیان کیا. حضرت یوسف علیہ السلام کا قصہ بیان بہت طویل ہے، 40 سال پہ مشتمل ہے، لیکن آپ وہ باتیں بتائی گئی ہیں صرف چھانٹ کے، جو ہے گنتی کی چند باتیں بتائی گئی ہیں. کون سی باتیں؟ جن میں انسانوں کے لیے ہدایت اور عبرت کا سامان موجود ہے. ہم نے پڑھا ہے، آپ گواہ اس بات کے، کہ بہت ساری باتیں درمیان میں چھوڑ دی گئی ہیں، لیکن جن واقعات کے اندر جو ہے جن میں اسباق ہیں، عبرت ہیں، سبق ہیں، وہ باتیں جو بیان کی گئی ہیں. عبرت کے اصول کے لیے چونکہ عقل سلیم کی ضرورت ہوتی ہے، اس لیے بتایا گیا کہ صرف جو عقل والے لوگ ہیں، لوب والے لوگ، غور و فکر والے لوگ ہیں، وہ اس دن سے جو ہے فائدہ اٹھا سکتے. آپ صلی اللہ علیہ وسلم کی زبان مبارک سے پورا قصہ یوسف علیہ السلام جو ہے سن کر مشرکین مکہ کہتے تھے کہ یہ پوری کی پوری صورت جو ہے آپ صلی اللہ علیہ وسلم نے خود گھڑ لی اپنی طرف سے. انہیں بتایا گیا کہ یہ اللہ تعالیٰ کا کلام ہے، یہ قرآن مجید ہے، اور قرآن مجید کے بارے میں چار باتیں بتائی گئی ہیں یہاں پہ، کہ یہ قرآن کسی انسان کی بنائی ہوئی کتاب نہیں ہے، بلکہ وحی الہی کی سچائی ہے، یہ پچھلی سچائیوں کی بھی تصدیق کرتی ہے جو کتابیں ہیں. اس میں جو دین ہے یعنی ہدایت کی ساری باتوں کی تفصیل ہے اس کے اندر. یعنی یہ اچھا یہ لوگ سمجھتے ہیں کہ یہ اس میں چرند پرند حیوانات اور دوسرے علوم جو ہیں ان کی بھی تفصیلات ہیں, یہ غلط معنی جو پہنائے جاتے ہیں. اس میں انسانوں کی ہدایت کے لیے کتاب بھیجی گئی ہے اور ہدایت کی ساری باتوں کی تفصیل ہے. اس میں انفرادی ہدایت بھی ہے, اس میں اجتماعی ہدایت بھی ہے, اس میں معاشرتی اصول بھی ہیں, معاشی اصول بھی ہیں, سیاست کے آداب بھی ہیں, حکومت کے طریقے بھی ہیں. ابھی ہم نے اس صورت میں پڑھا, اس میں قوم کی شیرازہ بندی کے لیے آئین اور دستور کی ضرورت کو بھی پورا کیا گیا ہے اور احساسات کی پاکیزگی کے لیے پند و نصائح سے بھی کام لیا گیا ہے, جس طریقے سے اس کی ساری باتیں ہیں. اور یہ ان لوگوں کو رب تک پہنچنے اور ان کی خوشنودی, رب کی خوشنودی اور رضا حاصل کرنے کا راستہ بتاتا ہے لوگوں کو. یہ کتاب جو ہے ان کو کامیابی کی منزل سے اختنار کرتا ہے. اور چوتھی بات بتائی گئی ہے کہ یہ قرآن مجید مومنوں کے لیے پیام رحمت ہے اور انہیں ہر طرح کی نامرادیوں سے نجات دیتا ہے اور کامیابیوں کا جو ہے مستحق سناتا ہے. یہ الحمدللہ تعالی اللہ تعالیٰ کے فضل و کرم سے, اس کی توفیق محض سے یہ سورہ جو ہے ہم نے مکمل لفظاً بلفظاً اس کو پڑھا ہے. اس کے پڑھنے کے اندر, اس کے ترجمہ کرنے کے اندر, اس کے بیان کرنے کے اندر بھی جو کوئی غلطی اگر ہوئی ہے تو ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ان سے درگزر فرمائے, اور جو صحیح پڑھا گیا ہے, جو صحیح بیان ہوا ہے, اللہ تعالیٰ اسے قبول فرمائے. آمین. سورت کی درس و تدریس کے تمام شرکاء جو اس کے اندر جو ہے جزوی طور پر یا کلی طور پر جو ہے شریک رہے ہیں, اللہ تعالیٰ ان سب کو بہترین اجر عطا فرمائے اور اس کو ہم سب کے لیے توشہ آخرت بنائے. آمین. اللہ تعالیٰ سے ہم دعا کرتے ہیں کہ اللہ ہم پر قرآن کریم کے توسط سے رحم فرما, اسے ہمارے لیے امام اور نور اور ہدایت اور رحمت بنا دے, اور اس میں سے ہم جو کچھ بھول گئے ہیں اے اللہ تو ہمیں وہ یاد کروا دے, اور جو ہم نہیں جانتے اے اللہ وہ ہمیں سکھلا دے, اور ہم توفیق دے کہ ہم دن کے اور رات کی گھڑیوں کے اندر اس کی تلاوت کیا کریں, اور اے اللہ اس قرآن کو ہمارے حق میں حجت بنا دے, ہمارے حق ہمارے خلاف حجت. اللہم ارحمنا بالقرآن العظیم واجعل لنا اماما ونورا وهدى ورحمه, اللهم ذكرنا منه ما نسينا وعلمنا منه ما جهلنا وارزقنا تلاوته آناء الليل وآناء النهار واجعله لنا حجة يا رب العالمين. آخر دعوانا الحمد لله رب العالمين.